शुरू करते हैं। सूरह मुदस्सिर जैसे कि लिखा था मैसेज में, वो इंशाल्लाह हम आज शुरू कर रहे हैं। सही वापस पहुंचे घर। شروع کر رہے ہیں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ وکفا وسلام علی عباده الذین اصطفى، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، یا ایها المدثر قم فأنذر وربك فكبر وثيابك فطهر والرجز فاهجر ولا تمنن تستكثر ولربك فاصبر فإذا نقر في الناقور فذلك يومئذ يوم عسير وللكافرين غير يسير ذرني ومن خلقت وحيدا وجعلت له مالا ممدودا وبنين شهودا ومهدت له تمهيدا ثم يطمع أن أزيد كلا إنه كان لآياتنا عنيدا سأرهقه صعودا إنه فكر وقدر فقتل كيف قدر ثم قتل كيف قدر ثم نظر ثم عبس وبصر ثم أدبر واستكبر فقال إن هذا إلا سحر يؤثر هذا إلا قول البشر سأصليه سقر وما أدراك ما سقر لا تبقي ولا تذر لواحة للبشر عليها 19 وما جعلنا أصحاب النار إلا ملائكة وما جعلنا عدتهم إلا فتنة للذين كفروا ليستيقن الذين أوتوا الكتاب ويزداد الذين آمنوا إيمانا ولا يرتاب الذين أوتوا الكتاب والمؤمنون وليقول الذين في قلوبهم مرض والكافرون ماذا أراد الله بهذا مثلا كذلك يضل الله من يشاء ويهدي من يشاء وما يعلم جنود ربك إلا هو وما هي إلا ذكرى للبشر كلا والقمر والليل إذا أدبر والصبح إذا أسفر إنها لإحدى الكبر نذيرا للبشر لمن شاء منكم أن يتقدم أو يتأخر كل نفس بما كسبت رهينة إلا أصحاب اليمين في جنات يتساءلون عن المجرمين ما سلككم في سقر قالوا لم نكن من المصلين ولم نكن نطعم المسكين وكنا نخوض مع الخائضين وكنا نكذب بيوم الدين حتى أتانا اليقين فما تنفعهم شفاعة الشافعين فما لهم عن التذكرة معرضين كأنهم حمر مستنفرة فرت من قسورة بل يريد كل امرئ منهم أن يؤتى صحفا منشرة كلا بل لا يخافون الآخرة كلا إنه تذكرة فمن شاء ذكره وما يذكرون إلا أن يشاء الله هو أهل التقوى وأهل المغفرة سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو آج ہم ایک نئی سورت چونکہ شروع کر رہے ہیں اور ہمارا یعنی ترتیب رہی ہے کہ معرف القرآن کے اندر انہوں نے جتنی آیات لکھ کر کے پھر تفسیر شروع کری ہوتی ہے تو ہم وہ ساری آیات پہلی مرتبہ تلاوت کر لیتے ہیں تو چونکہ یہ پوری کی پوری صورت ہی انہوں نے ایک ساتھ لکھ دی ہے اور اس کے بعد پھر اس کے معرف و مسائل خلاصہ تفسیر وغیرہ شروع کیا ہے تو اس وجہ سے ہم نے پوری کی پوری صورت کی تلاوت کر لی اگرچہ یہ پوری سے لمبی صورت ہے تو 29ویں پارے میں ہم نے آپ کی کلاس میں सूरह मुज़म्मिल से शुरू किया था, और उसके बाद फिर सूरह मुदस्सिर और सूरह इंशाअल्लाह। सूरह दहर तो हम कर चुके हैं, तो वो छोड़ करके सूरह मुरसलात इंशाअल्लाह मुकम्मल कर लेंगे तौफीक दी तो। तो सूरह मुदस्सिर के तर्जुमे से पहले याद इशारा था कि मारूफ मसाइल के अंदर इसके कुछ शान नज़ूल के मुतालिक बातें लिखी हुई हैं, तो वो हम पहले पढ़ लेते हैं। पेज नंबर 609 के ऊपर, 609, वो आप लोग खोल लें। मारूफ मसाइल में पहले कि सूरह मुदस्सिर की जो पस मंज़र के बारे में चंद बातें हैं वो पहले पढ़ लेते हैं। तो हज़रत मुफ्ती मोहम्मद शफ़ी रहमतुल्लाह अलैह फरमाते हैं कि सूरह मुदस्सिर कुरान करीम की इन सूरतों में से है, उन सूरतों में से है जो नुज़ूल कुरान के बिल्कुल इब्तदाई दौर में नाजिल हुई है। ठीक है, इसीलिए बाज़ हज़रात ने इस सूरत को सबसे पहले नाजिल होने वाली सूरत भी कहा है, सबसे पहले नाजिल होने वाली सूरत। यानी उनकी मुराद ये भी हो सकती है कि ये सबसे पहले नाजिल हुई, बिल्कुल कुरान में से पहले और कोई चीज़ नाजिल नहीं हुई, या ये भी मुराद हो सकती है कि मुकम्मल सूरत जो है वो ये पहली नाजिल हुई। बहरहाल कुछ हज़रात ने इस तरीके से कहा। रिवायात सहीहा मारूफा की रूह से, यानी सही हदीसों और मारूफ हदीसों की रूह से, सबसे पहले सूरह इकरा की इब्तदाई आयात नाजिल हुई। ठीक है, तो ये बात मारूफ है, यानी वेल नोन है तमाम स्कॉलर्स के दरमियान कि 5 आयात जो है ना सूरह इकरा, बिस्म रबिकल्लज़ी, सूरह अलक जिसको कहते हैं, वो सबसे पहले नाजिल हुई। फिर कुछ मुद्दत तक नुज़ूल कुरान का सिलसिला बंद रहा, जिसको ज़माने फितरत वही का कहा जाता है। इसी ज़माने फितरत के आखिर में, ये तौ वाला फितरत नहीं है जिसका मतलब होता है इंसान की नेचर या जो असलियत होती है उसको फितरत कहते हैं तौ के साथ, तो ये ता के साथ है। तो यानी जो एक सस्पेंडेड वही की सस्पेंशन रही है, इतने अरसे सस्पेंडेड रही है वही, तो इसी ज़माने फितरत के आखिर में ये वाकया पेश आया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्का मुकरमा में किसी जगह तशरीफ़ ले जा रहे थे। ये जो फितरत वही का ज़माना था, ये 2.5 साल से लेके 3 साल के बराबर था। ठीक है, तो जब ये 2.5 साल, फॉर एग्ज़ाम्पल, अगर 2.5 साल के बराबर था, तो 2.5 साल जब गुजर गए ना सूरह अलक की 5 आयात के नाजिल होने के बाद, तो उसके बाद ये वाक़या पेश आया कि आप सल्लल्लाहु अलैहि वसल्लम मक्का मुकरमा में किसी जगह तशरीफ़ ले जा रहे थे कि ऊपर से कुछ आवाज़ सुनी, तो आपने आसमान की तरफ नज़र उठाई, देखा कि वही फरिश्ता जो गारे हिरा में सूरह इकरा की आयात लेकर आया था, वही आसमान के नीचे फिजा में एक मुअल्लक कुर्सी पर बैठा हुआ है। ठीक है, जैसे वो फेरी टेल टाइप की होती है ना चीज़ें, यानी फिक्शन किस्म की जो मूवीज़ होती हैं, या उसमें आपने इस तरह की चीज़ें देखी होंगी, या बचपन में हमारे यहाँ अलिफ लैला की कहानी आती थी, तो वो बचपन में छोटे थे उस ज़माने में शोर नहीं था, तो टीवी वगैरह देख लिया करते थे। तो खैर, एक कुर्सी जो है वो फिज़ा में मुअल्लक थी, सस्पेंडेड बाकायदा, यानी जो कुर्सी की शक्ल होती है, तो उसके ऊपर वो बैठे हुए थे। उसको इस हाल में देखकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर वही तबई रुअब व हैबत की कैफियत तारी हो गई जो गारे हिरा में नुज़ूल इकरा के वक्त हुई थी। सख्त सर्दी और कपकपी के एहसास से आप सल्लल्लाहु अलैहि वसल्लम घर में वापस तशरीफ़ ले गए और फरमाया, ज़म्मिलूनी ज़म्मिलूनी, यानी मुझे ढांपो मुझे ढांपो। आप कपड़ों में लिपट कर लेट गए। उस पर सूरह मुद्दसर की इब्तदाई आयात नाजिल हुई, कमा फी हदीस सही हैं, यानी सही मुस्लिम और सही बुखारी दोनों के अंदर ये हदीस उसी तरीके से मनकूल हुई है। इसीलिए इस सूरत में आप सल्लल्लाहु अलैहि वसल्लम को खिताब या अय्युहल मुद्दस्सिर के अल्फाज से किया गया है। ये लफ्ज़ दिसार से मुश्तक है, यानी इसका जो मस्दर है दिसार, मुद्दस्सिर ये इसका यानी इसम फाइल बनेगा। बहरहाल दिसार इसका बिल्कुल सुलासी मुजरद के ही बाप से आता होगा इसका मतलब। ये बहरहाल ये लफ्ज़ दिसार से मुश्तक है, डराइव्ड है, जो उन जायद कपड़ों को कहा जाता है जो आदमी आम लिबास के ऊपर किसी सर्दी वगैरह के दफा यानी दूर करने के लिए इस्तेमाल किया करता है। जैसे हम ऊपर जैकेट कोट वगैरह या शॉल चादर वगैरह ओढ़ते हैं ना, तो अपने जो आम लिबास होता है उसके एक्स्ट्रा उसके अलावा उसको निसार कहते हैं। इस लफ्ज़ से खिताब एक हबीबाना मुशफिकाना खिताब है, जैसा कि मुजम्मिल में बयान हो चुका है। हमने पढ़ लिया था ना कि सूरह मुजम्मिल में अल्लाह ताला ने हबीबाना मुशफिकाना खिताब किया या अय्युहल मुजम्मिल, ठीक है, और उसके बाद फिर नबी अलैहिस्सलातु वस्सलाम के ऊपर यानी बहुत मुशक्क़त वाली इबादतें डाली गईं, ठीक है, और कुरान के बारे में कि कुरान की तिलावत भी करो और कुरान, तो यानी मोहब्बत के साथ मुखातिब करके उसके बाद फिर जो मुश्किल काम होता है वो बयान करना चाहिए, वो बताना चाहिए, जैसे कि मुजम्मिल में भी बयान हो चुका है। लफ्ज़ मुजम्मिल के मानी भी इसी के करीब हैं, क्योंकि मुजम्मिलूनी और मुजम्मिल जो है वो दोनों एक ही रूट से हैं। रूहुल मानी में जाबिर बिन जैद ताबरी से मनकूल है कि उन्होंने फरमाया कि सूरह मुदस्सिर मुजम्मिल के बाद नाजिल हुई है, और बाज़ हज़रात ने यह रिवायत हज़रत इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हु से भी नकल की है, मगर सहीहैन की जो रिवायत ऊपर नकल की गई है उसमें इसकी तस्रीह है कि सबसे पहले सूरह मुदस्सिर नाजिल हुई, ठीक है। तो और रिवायात यानी और हदीसें भी मौजूद हैं, लेकिन आपको जैसे अंदाज़ा होगा कि हर हदीस की सेहत यानी हर हदीस की हेल्थ और ऑथेंटिसिटी जो होती है ना वो बराबर नहीं होती है। हदीसों की ऑथेंटिसिटीज़ जो होती हैं वो बहुत ज़्यादा वेरी करती हैं, तो इसी वजह से उलमाए कराम का ये काम होता है कि वो हदीसों के दरमियान जो है वो फिर तरजीह और तदबीक वगैरह का काम करें और एक फ़ाइनल कंक्लूजन निकालें कि भाई असल में क्या वाक़या पेश आया था। तो उलमा ये काम करते हैं, और ज़ाहिर उलमा चूँकि अपने इल्म को और इज्तिहाद को इस्तेमाल करते हैं इसके लिए, तो इस वजह से उनके जो फ़ाइनल कंक्लूजन्स होते हैं उनमें भी फ़र्क होता है। तो ये चूँकि तारीख़ की बातें हैं और इनमें इनसे जो है वो दीन की बुनियादी अकायद तो आप वैसे भी नहीं डिराइव कर रहे हैं, तो इस वजह से ये जो फ़र्क होते हैं उलमा की कंक्लूजन में तो उससे कोई ख़ास फ़र्क नहीं पड़ता है, ठीक है। तो बहरहाल किसी ने कहा कि सूरह मुदस्सिर बाद में नाजिल हुई, सूरह मुजम्मिल पहले नाजिल हुई, लेकिन कह रहे हैं कि सहीहैन की जो रिवायत ऊपर नकल की गई है ना यानी बुखारी और मुस्लिम दोनों के अंदर जो जो रिवायात हैं उसमें इसकी तसरीह है कि सबसे पहले सूरह मुदस्सिर नाजिल हुई, और मुराद ये है कि फितरत वही के बाद सबसे पहले यह सूरत नाजिल हुई, ठीक है। यानी सबसे पहले सूरह मुदस्सिर नाजिल होने का भी मतलब क्या है कि सूरह अलग पहले नाजिल हुई थी लेकिन उसके बाद फितरत वही का जो ज़माना गुजरा उसके बाद सबसे पहले सूरत जो है वो सूरह मुदस्सिर है, ठीक है। तो हर चीज़ में तफसील होती है, राइट। यानी हमारे लिए इसके अंदर लेसन क्या है कि ट्रूथ लाइज इन द डिटेल्स, डिटेल्स में जाते हैं तो फिर ज़्यादा तफसील और ज़्यादा क्लियरिटी आती है, खाली हाई लेवल बात कर लेने से बिल्कुल एक्यूरेट इंफॉर्मेशन आपको नहीं मिलती है, ठीक है। तो सबसे पहले सूरह मुदस्सिर का एक्चुअली मतलब ये है कि फितरत वही के बाद सबसे पहले नाजिल हुई। अगर मुजम्मिल का नुजूल इससे पहले हुआ होता तो हज़रत जाबिर इब्ने अब्दुल्ला रज़ियल्लाहु ताला अन्हु रावी हदीस उसको बयान करते, और ये जाहिर है कि लफ्ज़ मुजम्मिल और मुदस्सिर दोनों तकरीबन हम मानी हैं, एक ही जैसे मतलब है दोनों के ना, कपड़ा ओढ़ने वाले या अपने चादर लपेटने वाले वगैरह। तो हो सकता है कि एक ही वाक़े में उन दोनों का नुज़ूल हुआ हो, ये भी मुमकिन है, और वो वाक़या वही जिब्राइल अमीन को आसमान के नीचे कुर्सी पर बैठे देखने का और आपका घर में वापस होकर कपड़ों में लिपट जाने का हो जो ऊपर मशहूर है, ठीक है। तो सूरह मुदस्सिर की शान नुज़ूल में तो यही वाक़या लिखा हुआ है कि जिब्राइल अलैहिस्सलाम नज़र आए थे तो आप उनको देख करके बहुत ज़्यादा जो है वो यानी खौफजदा हो गए थे, तभी जिसको तभी खौफ कहते हैं, ठीक है। तो ये तभी खौफ किसी यानी बेहतरीन से बेहतरीन इंसान को भी हो सकता है, और नबी अलैहिस्सलाम से ज़्यादा बेहतरीन इंसान तो कोई हो ही नहीं सकता। तो ये एक है इसका शान नुज़ूल वाला वाक़या। सूरह मुज़म्मिल में हमने शान नुज़ूल के तौर पर एक और भी बात पढ़ी थी, वो क्या बात थी कि जो या अय्युहल मुज़म्मिल का शान नुज़ूल है वो ये है कि जो काफिर नबी अलैहिस्सलाम को बहुत यानी डिस्करेज कर रहे थे ना, और बहुत उनको जो है वो यानी बुरी तरीके से ट्रीट कर रहे थे वगैरह, तो उसके ऊपर अल्लाह ताला ने सूरह यानी या अय्युहल मुज़म्मिल नाजिल फरमाई थी। ठीक है, तो दोनों इसके शान नुज़ूल हो सकते हैं सूरह मुज़म्मिल के, लेकिन सूरह मुद्दसर का शान नुज़ूल जो है वो यही है। ठीक है, सूरह मुज़म्मिल का शान नुज़ूल दो हो सकते हैं, एक तो ये कुर्सी वाला वाक़या, और दूसरी ये बात कि काफिर आपसे सुन बहुत दुख और तकलीफ पहुंचा रहे थे, इस वजह से अल्लाह ताला ने नाजिल करी। लेकिन सूरह मुदस्सिर के शान नुज़ूल में यही वाला वाक़या लिखा हुआ है, कुर्सी वाला यानी जिब्रील अलैहिस्सलाम का। अच्छा, इससे कम अज़ कम इतना तो साबित हो जाता है कि सूरह मुज़म्मिल और मुदस्सिर की इब्तदाई आयतें फितरत वही के बाद सबसे पहले नाजिल होने वाली आयात हैं। इन दोनों में कौन मुकद्दम और कौन मुअख्खर है, इसमें रिवायतें मुख्तलिफ हो गई, तो उससे कोई कोई फ़र्क नहीं पड़ता। और सूरह इकरा की इब्तदाई आयात का उन सबसे पहले नाजिल होना तमाम रिवायात सहीहा से साबित है। और ये दोनों सूरतें अगरचे मुतकारिब ज़माने में यानी करीब करीब के ज़माने में एक ही वाक़े में नाजिल हुई हैं, मगर फ़र्क दोनों में ये है कि सूरह मुज़म्मिल के शुरू में जो अहकाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दिए गए हैं उनमें अपनी ज़ाती शख्सी इस्लाह से मुतालिक है। ठीक है, जैसे कि हमने जब सूरह मुज़म्मिल की तफसीर पढ़ी है तो उसके अंदर हमने बहुत ज़्यादा डिटेल में जा कर के तसव्वुफ के मसाइल को डिस्कस किया है। ठीक है, सो मच सो कि तसव्वुफ का जो असल मकसद और यानी जो है तसव्वुफ असल में, ठीक है, अपने आप को फिना कर देना। ठीक है, तो सूरह मुज़म्मिल के तहत जो है वो फिना भी आ गई। ठीक है, बाकी वो तहज्जुद पढ़ना और बाकी सारी चीज़ें जो है वो कसरत से अल्लाह ताला का जिक्र करना, वो सारी चीज़ें तो आई गई, लेकिन असल मकसद क्या है अपनी इस्लाह का कि अपने आप को इंसान फिना कर दे, तो वो भी सूरह मुज़म्मिल में कवर हो गया। ठीक है, तो तसव्वुफ का मकसद क्या होता है, अपनी ज़ाती इस्लाह, और ज़ाती इस्लाह जो है वो अपने आप को फिना करने से हासिल होती है इंसान को। तो गोया कि सूरह मुज़म्मिल जो है ना वो ज़ाती इस्लाह से मुतअल्लिक़ सूरत थी, और ये वाली जो सूरत है सूरह मुदस्सिर, इसके अंदर दूसरों की इस्लाह, ठीक है, दावत और तबलीग जिसको कहते हैं, तो वही कह रहे हैं कि सूरह मुदस्सिर के शुरू में जो अहकाम दिए गए हैं उनका ताल्लुक ज़्यादातर दावत और तबलीग और इस्लाह खल्क से है, यानी अल्लाह की मखलूक की इस्लाह से इसका ताल्लुक है। ठीक है, तो ज़ाती इस्लाह और बैरूनी इस्लाह ये दोनों इन दोनों सूरतों के अंदर कवर होती हैं। ठीक है, तो नबी अलैहिस्सलाम को यानी इन दोनों चीज़ों का हुक्म दिया जा रहा है। सूरह मुद्दसिर में सबसे पहला हुक्म आपको ये दिया गया है कुम फानज़र। अच्छा, अब यहाँ से आयात शुरू हो जाती हैं, तो इस वजह से अब हम वापस जाते हैं खुलासे तफसीर पर, जिसमें हम तर्जुमा और जो मुख्तसर तफसीर है वो पहले पढ़ते चले जाएंगे, और ऐसा करते हैं कि उसके साथ ही साथ जो है वो मारफ़ मसाइल में उन आयात के बारे में जो लिखा हुआ है वो भी साथ साथ पढ़ते चले जाएंगे। ठीक है, सिर्फ कोई सवाल है? चलें शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहल मुद्दसिर, ए लिहाफ में लिपटने वाले, यानी ऊपर जो आपने एक्स्ट्रा कपड़े चादर वगैरह जो डाला होता है जिसको क्या आप लिहाफ के तौर पे इस्तेमाल करते हैं, चाहे वो रज़ाई हो, चाहे वो ब्लैंकेट हो, चाहे वो क्विल्ट हो, चाहे वो सादी सी चादर हो, ये सारी चीज़ें इसके अंदर कवर हो जाती हैं, यानी आपके कपड़े के अलावा जो कपड़े होते हैं। ठीक है, तो ए लिहाफ में लिपटने वाले से इसका तर्जुमा किया, और फिर तफसीर में देखते हैं कि ए कपड़े में लिपटने वाले उठो, यानी अपनी जगह से उठो, या ये कि मुस्तअद हो जाओ। क्या मतलब? कुम फअंज़िर, कुम का मतलब खड़े हो जाओ, नमाज में जो हम खड़े होते हैं तो उसको क़याम कहते हैं, क़ाम यकूमु क़ियामन अल अम्रु मिन्हु कुम। ठीक है, इसका अमर का सीगा क्या बनता है? कुम, खड़े हो जाओ। फा फिर क्या करो? देन, फा का तर्जुमा अंग्रेजी में देन से करेंगे। इसके बाद अंज़िर, डराओ। ठीक है, तो किस लिए खड़े हो जाओ? काफिरों को डराओ। सही है, अब ये डराओ की तफसीर लिख रहे हैं कि जो कि मुक्तज़ा मनसब नबूवत का है, यानी आपको जो पोजीशन मकाम अता किया गया ना, मनसब जिसको कहते हैं, जिस पोजीशन पोजीशन पर आपको नसब किया गया है, आपको खड़ा किया गया है, वो कौन सी पोजीशन है? नबुवत की पोजीशन है, नबुवत का मकाम है। तो इसका तकाजा क्या है, यानी व्हाट आर यू सपोज टू डू, वो यही है, अंजर, लोगों को डराना। ठीक है, आगे बहुत इंटरेस्टिंग और इम्पोर्टेंट पॉइंट लिखा कि यहाँ तबशीर यानी जन्नत की बशारत का इसलिए जिक्र नहीं फरमाया। ठीक है, ये नहीं कह रहे कि अंजर व अबशर, कि लोगों को डराओ भी और लोगों को खुशखबरी भी दो, क्योंकि अदरवाइज कुरान के अंदर बाकी जगहों पर नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या आता है, बशीरों व नजीरा, बशारत सुनाने वाले और डराने वाले। ठीक है, तो आप सिस्टम के तो ये दोनों रोल्स थे ना, तो यहाँ पर सिर्फ एक रोल को अंजाम देने के लिए क्यों हुक्म दिया जा रहा है, दूसरे रोल का क्यों हुक्म नहीं दिया जा रहा, उसकी वजह बयान कर रहे हैं, बहुत खूबसूरत वजह बयान कर रहे हैं कि यहाँ तबशीर यानी जन्नत की बशारत का इसलिए जिक्र नहीं फरमाया कि ये आयत बिल्कुल इब्तिदाए नबुवत की है। ठीक है, बिल्कुल नए यानी इब्तिदा के दौर की है, उस वक्त बइस्तिस्ना एक दो के कोई मुसलमान नहीं था। एक दो कौन थे? सबसे पहली आप सल्लम की बीवी हजरत अम्मा खदीजा रजी अल्लाह ताला अन्हा। ठीक है, और उनके बाद जो बच्चों में बारी आती है हजरत अली रजी अल्लाह ताला। ठीक है, और उनके साथ साथ ही या तो उनसे पीछे या उनसे आगे अली रजी अल्लाह ताला से, या तो पहले या अली रजी अल्लाह ताला के बाद हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला आज़ाद मर्दों में सबसे पहले मुसलमान होने वाले। ठीक है, जो कि नबी अलैहि सलाम के बेस्ट फ्रेंड थे, 18 साल की उम्र उनकी थी और नबी अलैहि सलाम की उम्र 20 साल की थी, उस वक्त से इन दोनों का साथ था। ठीक है, तो 20 साल का साथ था, बल्कि 20 साल से भी तो ये 23 साल हो चुके थे, क्योंकि 40 साल से आगे फिर फितरत वही का जमाना आप ऐड कर लें 3 साल का, तो ये 23 साल हो गए, तो 23 साल का साथ था अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु और नबी अलैहि सलाम का। ठीक है, तो यही लोग बस मुसलमान हुए थे, कुल 3 कह सकते हैं आप, राइट। तो इस्तिस्ना एक दो के कोई मुसलमान नहीं था, तो इंजार ही अनसब था, यानी ज्यादा मुनासिब इंजार ही था, डराना था। ठीक है, क्या मतलब भाई, कि जो मुसलमान होते हैं तो उनको बशारत सुनाई जाएगी ना कि भाई आप मुसलमान हो गए हैं, आपने जो है वो इतना अच्छा काम कर लिया है, इबादत करते हैं, तौहीद के ऊपर जम गए हैं, तो आपको बशारत दी जाती है कि आप जन्नत में दाखिल होंगे, आपको जो है वो नेमतें मिलेंगी, आपको ये मिलेगा वो मिलेगा। ठीक है, लेकिन यहाँ तो मुसलमान ही नहीं है, एक दो ही लोग मुसलमान हैं। ठीक है, तो एक दो के लिए सिर्फ जो है वो यानी हुक्म आप सल्लल्लाहु अलैहि वसल्लम को देने के बजाय अल्लाह ताला ने मेजॉरिटी के लिए हुक्म दिया अंजर, क्योंकि ना मानने वाले लोग ज्यादा थे। ठीक है, तो डराने वाला जो काम होता है वो ना मानने वालों के लिए होता है। ठीक है, जो मानने वाले होते हैं तो वो जो है वो यानी उनको तो खुशखबरियां सुनानी होती हैं, अच्छी अच्छी बातें करनी होती हैं, जैसे हम अक्सर यार जिस कहता है लड्डू खिलाने होते हैं। ठीक है, लेकिन तो इसके ऊपर अजीब वैसे एक ख्याल दिल में आया था जब मैं इसके मुताले कर रहा था, फॉर एग्जांपल दूसरी क्लासेस भी अटेंड करते हैं, बयानात भी अटेंड करते हैं, तो आप लोगों को शायद अंदाज़ा होगा कि ये आजिज जो है ना वो मुख्तलिफ क्लासों के अंदर मुख्तलिफ स्टाइल होता है। ठीक है, मेरा अपना ज़ाती तज्जिया जो होता है ना, सेल्फ इवेल्यूएशन अपने बारे में अगर ये आजिज करे तो कहेगा कि सबसे ज़्यादा जो नरमी वाला मामला होता है वो कहाँ पर होता है, बल्कि आप लोगों से पूछा तो आप लोगों से भी तो एवेल्यू, मैंने तो अपनी इवेल्यूएशन करी हुई है। ठीक है, तो अगर आप लोगों से एवेल्यूएट करवाएं कि सबसे ज़्यादा नरमी किधर होती है और सबसे ज़्यादा गर्मी किधर होती है, ये आप लोग बता दें, और दरमियाने दर्जे की नरमी और गर्मी वो किधर होती है। जी माशाल्लाह, एक जवाब तो आपने सही दे दिया बच्चों की क्लास में। ठीक है, और हाँ यूथ क्लास में सबसे नरमी होती है, सबसे ज़्यादा गर्मी किधर होती है जो लोग आते रहते हैं उनको पता होगा। थैंक्स फॉर द कॉम्प्लीमेंट्री कहना चाहिए जी। तो जो बयानात होते हैं ना उसमें सबसे ज़्यादा गर्मी होती है। ठीक है, क्यों गर्मी होती है उसकी वजह पता है, उसकी वजह भी कोई बता दें। अच्छा, सबसे ज़्यादा गर्मी के बाद नेक्स्ट लेवल यानी उससे कम गर्मी किधर होती है, और उससे कम गर्मी किधर होती है, है, वो चले आपको बता देता हूँ, इसलिए कि आप लोग होते नहीं है, ठीक है, मर्दों की क्लास में, ठीक है। तो सबसे ज्यादा गर्मी किधर होती है? बयानात में, उसके बाद मर्दों की क्लास में, उससे कम गर्मी, उसके बाद ख्वातीन की क्लास में, ठीक है, और उसके बाद जो सबसे माइल्डेस्ट होता है तरीका, वो बच्चों की क्लास में, ठीक है ना। अब अजीब, पहले खुद मैंने नहीं सोचा था इसके बारे में, लेकिन जब ये पढ़ा तो अल्लाह ने अजीब बात जिम्मेदारी कि वाकई अगर आप इसको समझें तो क्यों क्यों ऐसा होता है, ठीक है, क्योंकि बच्चे जो होते हैं ना, ये मासूम होते हैं, ये गुनाहगार नहीं होते हैं, ठीक है ना। अगर ये, यानी इनकी आदतें अगर खराब हैं भी ना, फिर भी इनके नामे अमान में कोई गुनाह नहीं लिखा जा रहा है, सही। और आदतें इनकी खराब हुई क्यों? ये खुद तो उसके रिस्पॉन्सिबल होते भी नहीं है, इनके वालदैन ज्यादातर रिस्पॉन्सिबल होते हैं उसके, जिसकी वजह से इनकी आदतें खराब हुई भी होती हैं, ठीक है। तो बच्चों को देख करके जो है ना, वो गुस्सा नहीं आता, और आना भी नहीं चाहिए बिल्कुल भी, ठीक है। उनके लिए तो ये सोचना चाहिए कि भाई ये तो मतलब प्यारे प्यारे मासूम से, राइट। लेकिन जो बयानात होते हैं, जुमे के दिन खास तौर पर जो बयान होता है ना, तो उसमें होते हैं मर्द, और वो मर्द जो होते हैं ना, वो सामने बैठे हुए होते हैं, सही है, उनकी शक्लें नजर आ रही होती हैं, ठीक है, उनकी शक्लें भी नजर आ रही होती हैं। तो उस वक्त जो होता है ना, फिर बड़ा मुश्किल होता है अपने आप को कंट्रोल करना, ठीक है। अच्छा, उसके बाद उससे कम गर्मी किधर होती है? मर्दों की क्लास में, क्योंकि होते तो उसमें भी मर्द ही हैं, लेकिन उनकी शक्लें नजर नहीं आ रही होती, ठीक है, तो इस वजह से जो है वो टोन थोड़ी कम हो जाती है, सही। और फिर उसके बाद खवातीन, तो खवातीन में अक्सर जो है वो बेचारी ज्यादातर यानी मजलूम होती हैं, और बाकी जो है दूसरे वजूहत होती हैं, तो मतलब खवातीन के ऊपर ज्यादा होती है, आप लोगों को भी अच्छी खासी डांट पड़ती रहती है, लेकिन उतनी नहीं पड़ती जितनी मर्दों को पड़ती है, ठीक है। तो इस वजह से ना देखें, यानी चेंज हो जाता है ना मामला, क्या चीज़ कहाँ पर ज्यादा अनसब है, कौन सी चीज़ कहाँ पर जो है वो उसकी जरूरत नहीं है, किस चीज़ की जरूरत है। हमारे मशाइख ने बाकायदा लिखा है, मारिफुल कुरान के अंदर ही लिखा है, ठीक है, कि इंडिविजुअल जो बात की जाती है ना, उस इंडिविजुअल बात के अंदर नरमी होती है, होनी चाहिए नरमी, ठीक है। लेकिन जो इज्तिमाई बात होती है ना, इज्तिमाई बात के अंदर कदरे गर्मी जो होती है वो ज्यादा बेहतर होती है, ये बाकायदा मारिफुल कुरान में हजरत ने कोट किया हुआ है इस बात को। बहरहाल ये तो मुझे बाद में इस पता लगा, पहले तो अपना मिजाज ही ऐसा था, तो वो शक्लें देख करके जरा गुस्सा ज्यादा आ जाता है। नहीं नहीं केस, तो यहाँ पर बात ये हो रही थी कि चूंकि मानने वाले लोग जो थे वो बहुत थोड़े से थे, और ना मानने वाले जो हैं वो तकरीबन सारे ही थे ना मानने वाले, तो इस वजह से इंतजार ही अनसब था, ठीक है। ऑडियंस के हिसाब से बात की जाती है ना, तो ऑडियंस यहाँ पर ना मानने वाले लोगों की थी। अच्छा, और अपने रब की बड़ाइयाँ करो, व रब का फकबिर, बड़ाई करो अपने रब की, कि तबलीग में सबसे पहली चीज़ तौहीद है, अल्लाह ताला की बड़ाई बयान करना, ठीक है। तो असल में मकसद तो यही कि अल्लाह ताला से बंदों को जोड़ना है, मकसद तबलीग का यही है। अच्छा, हाँ, इसके ऊपर आप में से किसी के कुछ सवाल याद आ गए, ठीक है, वो अब मेरे ख्याल में यही मौका है, फिर उसके बाद क्लास होता है, मुझे उनको असल में एक हफ्ते पहले से कहा हुआ था कि इस क्लास में उनके सवालों को एड्रेस करेंगे, तो बात हजरत ने लिखी है तो उसी से वो बात जुड़ती है कि तबलीग में सबसे पहली चीज तौहीद है। तौहीद का क्या मतलब है, ठीक है, वैसे तो तौहीद का मतलब अल्लाह ताला एक है, कोई कोई शरीक नहीं है अल्लाह ताला का, वाहदहु ला शरीक लहू, जैसे कि आपके सामने अक्सर बात होती रही है कि कलमे तौहीद किया है, अशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक लहू, ठीक है ना, ये कलमे तौहीद है। लेकिन कलमे तौहीद से जो एक यानी जो फायदा हासिल होता है, जो इसका मकसद है कलमे तौहीद का, वो क्या है? वो अल्लाह ताला से जुड़ना है, अल्लाह ताला से कनेक्ट करना है बंदों को, ठीक है ना। क्यों? इसलिए कि तौहीद के बगैर अल्लाह ताला से कनेक्ट नहीं हो सकते, ठीक है, थोड़ा सा सोचें इसके ऊपर क्या कहा जा रहा है। तौहीद के बगैर आप अल्लाह ताला की तारीफें बयान करें,
اللہ تعالیٰ بہت بڑے ہیں، اللہ تعالیٰ بہت پیارے ہیں، اللہ تعالیٰ بہت اچھے ہیں، اللہ تعالیٰ رازق ہیں، رزق دیتے ہیں سب کو، اللہ تعالیٰ جو ہے وہ فلاں کام کرتے ہیں، اللہ تعالیٰ پالتے ہیں، سب کچھ کرتے ہیں، بہت اللہ تعالیٰ کی تعریفیں کریں، ٹھیک ہے نا؟ لیکن ساتھ ساتھ جو ہے وہ دو چار اور کی بھی، اللہ تعالیٰ تو بہت اچھے ہیں لیکن وہ جو صاحب ہیں نا وہ بھی جو ہے نا وہ بھی اچھے ہیں، اور وہ بھی جو ہے نا اس قسم کی صفت رکھتے ہیں جیسے کہ اللہ کی صفت ہے، ٹھیک ہے؟ تو یہ کیا چیز ہو گئی؟ یہ تو لیکن آپ نے کسی کو شریک کر دیا اللہ تعالیٰ کے ساتھ، اب اللہ تعالیٰ آپ کی ان تعریفوں کو کیا کریں گے؟ آپ کے منہ پہ دے ماریں گے، ہے نا بھائی؟ کسی کو اعتراض ہے اس کے اوپر کہ ایسا نہیں ہوگا؟ اللہ تعالیٰ اپنی تعریفوں سے خوش ہو جائیں گے اور اس کو اگنور کر دیں گے جو کہ آپ نے چھوٹی سی غلطی کری ہے، شرک والی چھوٹی سی غلطی، اس کو اگنور کر دیں گے کہ میری اتنی تعریف کر تو رہا ہے میرا بندہ، ہے اتنی تو تعریف کر رہا ہے میری، تو چلو تھوڑے بہت جو شرک جو ہے نا اس کو میں اگنور کر دیتا ہوں، نہیں، ٹھیک ہے؟ آپ کی وہ ساری کی ساری تعریفیں جو ہیں وہ آپ کے منہ پہ مار دی جائیں گی، بالکل ریجیکٹ کر دی جائیں گی، ٹھیک ہے؟ بالکل ریجیکٹ کر دی جائیں گی، صحیح ہے نا؟ تو توحید کا فائدہ کیا ہے، بلکہ توحید نہ ہونے کا نقصان کیا ہے کہ بندہ اللہ سے جڑ نہیں سکتا، نہیں جڑ سکتا اللہ تعالیٰ سے، ٹھیک ہے نا؟ اللہ تعالیٰ سے کنیکٹ نہیں ہو سکتا، تعلق اللہ تعالیٰ سے نہیں بن سکتا توحید کے بغیر، صحیح ہے؟ توحید کا فائدہ کیا؟ اللہ تعالیٰ سے جڑے گا بندہ، ٹھیک ہے؟ اللہ تعالیٰ سے جڑ جائے گا، پھر اس کے بعد باقی باتیں آگے آ جائیں گی، اس کا مسئلہ ہے اس کو ریزالو کروانا ہے، اللہ تعالیٰ سے مانگے گا، رائٹ؟ اللہ تعالیٰ کی نعمتوں کے اوپر شکر ادا کرے گا، اللہ تعالیٰ کی آزمائشوں دی ہوئی آزمائشوں کے اوپر صبر کرے گا، یہ سب بات کی باتیں، یہ سب بات کی بات ہے، سب سے پہلی بات ہے توحید، ٹھیک ہے نا؟ یہ بات کلیئر ہے سب کو؟ کوئی سوال اس کے اوپر یا ان کلیئر ہو اگر یہ کانسیپٹ کہ توحید کے بغیر اللہ سے جڑ نہیں سکتے، جتنی آپ عبادتیں کر لیں، جتنی آپ تسبیحیں پھیر لیں، جتنی آپ تعریفیں کر لیں اللہ کی، جڑ نہیں سکتے اللہ تعالیٰ سے، ٹھیک ہے نا؟ واصل نہیں ہو سکتے اللہ تعالیٰ سے، اوکے؟ تو توحید کا مقصد کیا؟ اللہ سے جوڑنا، یہی ہے نا مقصد، ٹھیک ہے؟ تو کیا انہوں نے بات کری؟ تبلیغ میں سب سے پہلی چیز توحید ہے، کیوں؟ اس لیے کہ توحید سے ہی بندہ اللہ سے جڑے گا، توحید کے بغیر اللہ سے نہیں جڑے گا، تو مقصد کیا ہے؟ اللہ سے جوڑنا، اصل مقصد کیا ہوا پھر؟ بندے کو اللہ سے جوڑنا، واصل کرنا، تعلق بنانا اللہ کے ساتھ، ٹھیک ہے بھائی؟ یہاں تک بات کلیئر ہے؟ اب آگے بات سنیں، ٹھیک ہے نا؟ وہ جو سوال کیے تھے نا وہ بڑے یعنی کیسے جوائن ہوتے ہیں یہاں پہ آ کر کے، تو سوال انہوں نے جو کیے تھے، آپ میں سے ایک پتہ نہیں وہ موجود بھی ہیں کہ نہیں کلاس میں، ذرا میں دیکھ لوں شاید، خیر اگر نہیں بھی ہوئی تو، ہاں تو سوال کیا تھے؟ سوال اس قسم کے تھے کہ ہاں کہ آپ اپنے بچے جو ہیں نا وہ جھوٹ بولنا شروع ہو گئے ہیں، مجھے لگتا ہے، ٹھیک ہے؟ مجھے لگتا ہے کہ بچے جو ہیں وہ جھوٹ بول رہے ہیں، ٹھیک ہے؟ تو میں نے کہا جی، واٹس ایپ کے اوپر ظاہر بات چیت ہوتی ہے، تو جب اس طرح کا آیا تو پھر میں نے کہا جی ٹھیک ہے، پھر میں نے یہ بھی لکھ دیا کہ ہاں میں آپ کی بات سمجھ گیا ہوں، میرا مقصد یہ تھا کہنے کا کہ آپ کے شوہر صاحب جو ہے نا وہ آ رہے ہیں بات کرنے کے لیے، تو آپ، میں یہ سمجھ رہا ہوں کہ آپ مجھے ایک میسج دینا چاہتی ہیں کہ میں آپ کے شوہر سے اس ٹاپک پہ بات کروں، ٹھیک ہے؟ تو میں نے کہا جی میں آپ کی بات سمجھ گیا ہوں، انشاءاللہ آپ کے شوہر صاحب آ رہے ہیں، ان سے میں بات کروں گا اس ٹاپک کے اوپر، ٹھیک ہے؟ لیکن ان سے خبر نہیں ہو رہا تھا، تو انہوں نے آگے پھر نا اس کی ڈائگنوسس بھی خود سے بولنی شروع کر دی، ٹھیک ہے؟ جو کہ نہیں کرنی چاہیے، ٹھیک ہے؟ میرا خیال ہے اس طرح سے تو بات چلو ٹھیک پھر بھی چل جاتی ہے، لیکن بالکل حتمی طور پہ ڈائگنوسس کر کے بتا دینا کہ جی یہ میرا مسئلہ جو ہے نا وہ اس وجہ سے ہے، تو پھر آپ خود ہی کر لیں سب کچھ جو آپ نے کرنا ہے، ٹھیک ہے؟ پھر آپ پوچھ کیا رہی ہیں، پھر جب آپ نے خود ہی سارا کام خود ہی سب کو سمجھ لینا ہے، ایسے نہیں کرنا چاہیے، پہلے بھی ایکچولی اس کے اوپر میں نے بات کری ہے، ٹھیک ہے؟ تو انہوں نے پھر اس کے آگے اس کا وجہ بھی بتا دی، وجہ کیا بتائی کہ ہم بچوں کے ساتھ جب بات کرتے ہیں نا تو ہم ان کو بہت ڈانٹ ڈپٹ کرتے ہیں، ठीक है, तो डांट डपट करने से ना बच्चों की जो सेल्फ रिस्पेक्ट होती है वो सेल्फ रिस्पेक्ट मुतासिर होती है, तो वो अपनी सेल्फ रिस्पेक्ट को बचाने की खातिर कि भाई हम उनको मारना पीटना या डांट डपट करना ना शुरू कर दें, तो उनकी जो सेल्फ रिस्पेक्ट है ना वो उसको प्रोटेक्ट कैसे करते हैं, झूठ बोल करके कि मैंने तो गलत काम किया ही नहीं, मैंने तो उसको मारा ही नहीं, मैंने तो ये काम किया ही नहीं, मैंने तो फलानी चीज तोड़ी ही नहीं, ताकि माँ बाप से उनको डांटना पड़े, ठीक है, ताकि माँ बाप से डांटना पड़े। तो अब जाहिर है माँ बाप भी तो माँ बाप ही होते हैं ना, वो तो बड़े होते हैं उम्र में बहुत ज्यादा, और उन्होंने भी बच्चों को जो है वो माशाल्लाह पहले दिन से देखा हुआ होता है, ठीक है, तो वो बात समझ जाते हैं कि बच्चा जो है वो झूठ बोल रहा है, असल में तो ऐसा नहीं है, बच्चों को इतना यानी बेचारा मासूम होता है ना, तो उसको अभी झूठ बोलना आता भी नहीं है असल में, ये तो हम इतने सालों में सीखते हैं झूठ बोलना, ठीक है, इतने बड़े होने के बाद हम यानी बड़े माहिर बन जाते हैं झूठ बोलने में, बच्चे माहिर नहीं होते झूठ बोलने में, वो बेचारे यानी किसी वजह से झूठ बोल रहे होते हैं लेकिन उसको छुपा नहीं सकते हैं। तो अब ये जो उन्होंने रीजन बताया ना इसका, कि वो अपने सेल्फ रिस्पेक्ट को हमसे बचाने की खातिर जो है वो झूठ बोल रहे होते हैं, तो उसके ऊपर मैंने उनसे कहा भी और फिर यानी सोचा भी इस बारे में कि ये जो एक्सप्लेनेशन है ना बच्चों के झूठ बोलने की, ठीक है ना, इस एक्सप्लेनेशन के अंदर एक फॉल्ट है, इस एक्सप्लेनेशन में एक फॉल्ट है, अगर आपसे पूछें कि क्या फॉल्ट है तो आप अगर बताएं इस एक्सप्लेनेशन में क्या फॉल्ट है, ठीक है, आलिमात सालिकात सूफिया कराम मौजूद हैं क्लास के अंदर, तो अगर वो कुछ रोशनी डालें इसके ऊपर कि इस एक्सप्लेनेशन में क्या फॉल्ट है, यानी कह किए रहे हैं कि हम एक गलत काम करते हैं, उस गलत काम के नतीजे में बच्चे जो है वो गलत काम कर रहे होते हैं, यानी झूठ बोलने का काम, ठीक है, तो बजाय तो बड़ी अच्छी एक्सप्लेनेशन लगती है ये, लेकिन इसमें फॉल्ट क्या है, बच्चे हमसे सीखते हैं, जो हम इस हालत में करते हैं वो भी वही करते हैं, नहीं आपकी एक्सप्लेनेशन में भी एक फॉल्ट है, में भी बल्कि वही फॉल्ट है, ठीक है, आपने जो एक्सप्लेनेशन दी है ना वो भी बड़ी अच्छी एक्सप्लेनेशन है, जैसे कि उन्होंने एक्सप्लेनेशन दी थी वो भी अच्छी एक्सप्लेनेशन थी, आपकी एक्सप्लेनेशन भी बड़ी अच्छी है, लेकिन दोनों के अंदर वही फॉल्ट है, वो क्या फॉल्ट है, जो हम अपने बड़ों से करते हैं। अच्छा, बच्चों के दिल में अल्लाह ताला का डर नहीं है, नहीं ये बच्चों को इतना कसूर इतना ज्यादा उनको मुजरिम ना बनाए वैसे, ठीक है, इतना मुजरिम बच्चों को नहीं बनाना चाहिए कि वो तुझे तो अल्लाह का खौफ नहीं है, तू तो ऐसा है तू ऐसा, हमारे हजरत कभी बयानात में कहते हैं ना इस तरह नहीं करना चाहिए बच्चों के साथ, सेल्फ रिस्पेक्ट के जो लफ्ज़ से तो मुझे कुछ समझ में नहीं आ रहा आपका जवाब, फॉल्ट क्या है इसके अंदर, जस्टिफिकेशन नहीं, जस्टिफिकेशन तो वो नहीं दे रहे, वो तो अपनी गलती को तस्लीम कर रहे हैं, ये दोनों जवाब जो आए हैं ये दोनों जवाब अपनी गलती को तस्लीम करने वाले जवाब हैं, फिर क्या फॉल्ट है इनके अंदर, पेरेंट्स अपनी गलती जस्टिफाई कर रहे हैं, नहीं वो अपनी गलती को तस्लीम कर रहे हैं, जस्टिफाई नहीं कर रहे हैं, कि गलत बात को एडमिट करने में डांट पड़ती है, वो अपनी इज्जत चाहते हैं, इनोसेंट, अपनी की इस्लाह की भी फिक्र होनी चाहिए। अच्छा चलें, अब थोड़ा थोड़ा सा आप जो है ना वो करीब आना शुरू हुई है, तो क्या फॉल्ट है दोनों एक्सप्लेनेशंस के अंदर, ठीक है, देखें दोनों एक्सप्लेनेशंस के अंदर दीदे कसूर है, दीदे कसूर समझते हैं ना, अपने कसूर को देखना, अपनी गलती को तस्लीम करना, ठीक है, ये दीदे कसूर कहलाता है, दोनों में दीदे कसूर है, यानी जो खातून कह रही हैं कि हम बच्चों को डांटते हैं डपटते हैं तो अपनी गलती तस्लीम कर रही है, वो जानती है कि उनको नहीं करना चाहिए ये बच्चों के साथ, ठीक है, तो वो तस्लीम कर रही है अपनी गलती को कि हम डांटते डपटते हैं, तो इसके रिएक्शन में बच्चे जो है ना वो अपने आप को बचाने की खातिर जो है वो झूठ बोलते हैं, ठीक है, तो बच्चों की गलती एक्चुअली नहीं उनके ऊपर डाल रही है, वो तो अपनी गलती तस्लीम कर रही है, ठीक है, ہم بھی اللہ کی نافرمانی کرتے ہیں، اس لیے ہمارے چھوٹے ہمارے ساتھ کرتے ہیں. اچھا ٹھیک ہے، اب ہم کیا کریں، اپنی اصلاح کیسے کریں؟ جی تو دیکھیں، تھوڑا سا آپ سوچ لیں نا کہ ٹاپک کیا چل رہا تھا، اس ٹاپک کو روک کر کے پھر یہ بات شروع کریے نا، تو اس بات کا تعلق اس ٹاپک کے ساتھ ہوگا جبھی تو یہ والی بات شروع کریے نا. تو ٹاپک کیا چل رہا تھا؟ توحید کا ٹاپک. ٹھیک ہے، تو اس عاجز نے پہلے آپ کے سامنے کیا سمجھایا تھا کہ توحید کا مطلب ہے اللہ سے جوڑنا، توحید کا مقصد ہے اللہ سے جوڑنا. ٹھیک ہے، اور یہاں پہ انہوں نے کیا لکھا ہے کہ دعوت و تبلیغ میں سب سے پہلی چیز توحید ہے. کیا مطلب؟ دعوت و تبلیغ کا مقصد ہے اللہ سے بندوں کو جوڑنا. ٹھیک ہے، اللہ سے بندوں کو جوڑنا. تو جب ہم اصلاح کی بات کرتے ہیں، دعوت و تبلیغ کو ہم کہتے ہیں نا اصلاح کا کام کر رہے ہیں، تو اس اصلاح کے کام کا کیا فائدہ کہ جس کے اندر آپ اللہ کی طرف متوجہ نہیں ہو رہے ہیں، اللہ کی طرف متوجہ ہوئے بغیر اپنی اصلاح کر رہے ہیں. بات سمجھ میں آ رہی ہے؟ اللہ کی طرف متوجہ ہوئے بغیر اصلاح کرنا، یہ بھی تو ہو سکتا ہے نا بھئی. یہ کافر لوگ اپنی اصلاح نہیں کرتے کیا؟ یہ یورپ نے اپنی اصلاح نہیں کری ہے کیا؟ امریکہ نے اپنی اصلاح نہیں کری ہے کیا؟ ہیں، ان کے سارے سسٹمز بالکل ٹھیک ٹھیک چلتے ہیں. پہلے تو ان کے ایسے سسٹمز نہیں ہوتے تھے. ڈارک ایجز جو ہے وہ یورپ کے اندر ہوتی تھی نا، اب وہاں پر کیا ہے، برائٹ ایجز آ گئی ہیں یورپ کے اندر. ہر کام ٹھیک ٹھیک ہوتا ہے، پورا سوشل سسٹم ان کا بالکل ٹھیک ہو چکا ہے. تو انہوں نے اپنی اصلاح کری ہے، اصلاح کری ہے. امریکہ والوں نے اپنی اصلاح کری ہے، بلکہ انڈیا والوں نے بھی اچھی خاصی اپنی اصلاح کر لی ہے. لیکن اس اصلاح میں کیا چیز غائب ہے؟ جی جواب دیں، اس اصلاح میں کیا چیز غائب ہے؟ کیا غائب ہے اس اصلاح کے اندر؟ علاج کے لیے اپنے آپ کو پیش کرنا، یا وہ پیٹ ورڈ جو ہیں وہ ہر جگہ استعمال نہیں کرنے چاہیے. کیا چیز غائب ہے اس اصلاح کے اندر؟ ہاں بالکل صحیح فرمایا، پرائیویٹلی کیوں لکھتے ہیں ہر چیز کو؟ اللہ سے کنیکشن، توحید غائب ہے اس کے اندر. رائٹ، اصلاح تو ہو گئی ان کی، لیکن توحید غائب ہے اس کے اندر. اس اصلاح کو کیا اصلاح کہیں گے؟ انگریزی زبان میں اس کے لیے ورڈ استعمال ہوتا ہے سیکولر اصلاح. سیکولر، مادی اصلاح، منڈین اصلاح. ٹھیک ہے، تو اصلاح ہو گئی لیکن اللہ کے کنیکشن کے بغیر اصلاح ہوئی ہے. اور یہ جو طریقہ ہوتا ہے اصلاح کا، یہ اللہ والوں کا طریقہ نہیں ہوتا، یہ دنیا والوں کا طریقہ ہوتا ہے. یہ اللہ والوں کا طریقہ نہیں ہوتا، یہ طریقہ دنیا والوں کا ہوتا ہے. دنیا والے بھی اصلاح کرتے ہیں، اللہ والے بھی اصلاح کرتے ہیں، لیکن دنیا والوں کے اصلاح کے اندر انٹلیکچوئلزمز ہوتے ہیں، سائیکالوجی ہوتی ہے، جس کو بچوں کے بچوں کی بات ہو رہی تھی تو چائلڈ سائیکالوجی ہوتی ہے اس کے اندر. یہ جو ان خاتون نے جو بولا نا کہ ہم بچوں کی سیلف ریسپیکٹ کو چونکہ مجروح کر رہے ہوتے ہیں، اس وجہ سے وہ سیلف ریسپیکٹ کو بچانے کی خاطر جھوٹ بولتے ہیں، یہ کہاں سے یہ ورڈز آئے ہیں؟ یہ الفاظ کدھر سے آئے ہیں؟ آپ بتائیں ذرا، ان الفاظ کا سورس کیا ہے؟ کسی کو اگر سپیلنگ نہیں آتی ہو تو وہ غلط سپیلنگ ہی لکھتے ہیں، وہ ورڈ ہی ایسا ہے کہ جس کی سپیلنگ مجھے بھی کبھی یاد نہیں رہتی. جی، ان الفاظ کا سورس کیا ہے؟ کہاں سے یہ الفاظ ہمیں ملتے ہیں کہ جب آپ بچے کی سیلف ریسپیکٹ کو مجروح کرتے ہیں تو بچہ اپنے آپ سیلف ریسپیکٹ کو بچانے کے لیے جھوٹ بولنے پر مجبور ہو جاتا ہے؟ یہ کہاں سے یہ الفاظ آتے ہیں؟ یہ آتے ہیں چائلڈ سائیکالوجی سے. ٹھیک ہے، چائلڈ سائیکالوجی، یہ چائلڈ سائیکالوجی کے الفاظ ہیں. ٹھیک ہے نا، یہ تزکیہ نفس کے الفاظ نہیں ہیں، یہ تصفیہ قلب کے الفاظ نہیں ہیں، یہ ہمارے مشائخ کا طریقہ نہیں ہے. ٹھیک ہے، یہ اللہ والوں کا طریقہ نہیں ہے. صحیح ہے، اللہ والوں کا طریقہ کیا ہے کہ جب ہم جھوٹ بولتے ہیں تو اللہ تعالی ہمارے بچوں سے بھی جھوٹ بلواتا ہے. رائٹ، جب ہم جھوٹ بولتے ہیں اپنے بڑوں کے ساتھ تو اللہ تعالی ہمارے چھوٹوں سے جھوٹ بلواتا ہے ہمارے ساتھ. یہ ہے اللہ والوں کا طریقہ، ٹھیک ہے؟ اس کو کہتے ہیں اللہ والوں کی دید قصور، صحیح ہے؟ تو یہ فرق ہے ان دونوں چیزوں کے اندر. اب سے بات سمجھ میں آئی ہے کیا کہنا چاہ رہا تھا؟ وہاں پہ توحید نہیں ہے، یہاں پر توحید ہے، کیونکہ یہاں پر اللہ سے جوڑا جا رہا ہے کہ بھائی جب بچوں کو جھوٹ بولتا ہوا دیکھو تو اللہ تعالیٰ سے معافی مانگو کہ اے اللہ میں نے جتنے جھوٹ بولے ہیں یا میں جتنی جھوٹ بول رہی ہوں، اے اللہ مجھے اس کے اوپر معاف کر دے، اے اللہ مجھے اس کے اوپر معاف کر دے، میں تو عادتاً جھوٹ بول جاتی ہوں، یہ تو ایسا میرے مزاج کے اندر آ چکا ہے، کیونکہ یہ ہماری پوری قوم کے مزاج میں، کوئی ایک فرد مستثنا نہیں ہے اس سے، یہ ہمارے قوم کا مزاج بن چکا ہے جھوٹ بولنا. تو ایزیوم نہ کریں کہ میں جھوٹ نہیں بولتی، فلانی جھوٹ بولتی ہے، نہیں، ہم سب جھوٹ بولتے ہیں اور بغیر سوچے سمجھے جھوٹ بولتے ہیں، بغیر ضرورت کے جھوٹ بولتے ہیں، مجبوری میں بھی نہیں، بغیر مجبوری کے جھوٹ بولتے ہیں، اور ہمیں احساس ہی نہیں ہوتا کہ ہم جھوٹ بول رہے ہیں. تو بچے جب جھوٹ بول رہے ہیں نا، اس کو جو ہے اپنے لیے ایک اللہ کی طرف سے نشانی سمجھنی چاہیے کہ اللہ ہمیں یاد دلوا رہے ہیں کہ دیکھو دیکھو جو تم کرتے تھے نا وہ تمہارے بچے بھی کرنا شروع ہو گئے ہیں، تو توبہ کر لو، توبہ کر لو، ٹھیک ہے؟ تو یہ ہے اللہ والوں کا طریقہ، اللہ سے جوڑنا، یہ ہے توحید کا طریقہ، یہ ہے دعوت و تبلیغ کا طریقہ. بچوں کی اصلاح یہ دعوت و تبلیغ کہلائے گی. تو بچوں کی اصلاح کیسے کریں گے؟ اللہ سے جوڑ کر کے، اپنے آپ کو پہلے اللہ سے جوڑیں گے، پہلے اللہ تعالیٰ سے معافی مانگیں کہ اللہ میرے گناہوں کو معاف کر دے، پھر اس کے بعد بچوں کو یاد دلائیں گے کہ بیٹا آپ جو جھوٹ بول رہے ہیں تو اللہ تعالیٰ کو تو سب پتہ ہے، بے شک میں نے نہیں دیکھا کہ آپ کیا کر کے آئے ہیں، لیکن اللہ کو تو سب کچھ پتہ ہے، تو آپ اللہ سے تو جھوٹ نہیں بول سکتے. تو خود بھی توحید، بچوں کو بھی توحید، ٹھیک ہے؟ اور اس کے علاوہ دوسری بات یہ کہ اگر مشائخ کی بات کو توجہ سے ہم سنیں اور ان کی بات کو ہم عمل میں بھی لے کر کے آئے نا، تو ہمارے یہ جو مزاج کے مسئلے ہیں نا، غصے کے مسئلے جو بچوں پہ نکلتے رہتے ہیں، انکنٹرولڈ غصہ جو بچوں پہ نکلتا رہتا ہے، وہ تو ویسے ہی حل ہو جاتا ہے، کیونکہ یہ تو روحانی بیماری ہے. اگر ہم مشائخ کے اپنے آپ کو حوالے کریں علاج کے لیے، تو یہ روحانی بیماریاں جس میں غصہ جو ہے وہ ایک بہت بڑا مسئلہ ہے، اسپیشلی اپنے چھوٹوں کے لیے، جو چھوٹوں کے اوپر جو نکلتا ہے، ٹھیک ہے، چاہے جو بھی چھوٹا ہو، کسی کے یہاں شوہر چھوٹا ہوتا ہے، کسی کے یہاں بیوی چھوٹی ہوتی ہے، اور کسی کے یہاں بچے چھوٹے ہوتے ہیں، ٹھیک ہے نا؟ تو جو بھی چھوٹا ہو اس کے اوپر ہمارا غصہ نکلتا ہے، تو اس غصے کی تو اصلاح ہو جائے گی، ٹھیک ہے؟ تو مشائخ کا طریقہ جو ہے نا، اس طریقے کو لے کے چلنا ہے نا، ہم نے کوئی چائلڈ سائیکالوجی والے طریقہ تو نہیں لے کے چلنا. ہاں بے شک مشائخ جو ہیں وہ کبھی کبھی چائلڈ سائیکالوجی والی باتیں بھی کرتے ہیں، جیسے کہ ہمارے حضرت نے کری ہیں، لیکن وہ ان کا اصل کام نہیں ہے، رائٹ؟ وہ چائلڈ سائیکالوجی والی باتیں پتہ ہے کس کے لیے کرتے ہیں؟ وہ ان لوگوں کے لیے کرتے ہیں جن کو اللہ والی باتیں سمجھ میں ہی نہیں آتی، صحیح ہے؟ جن کو اللہ کی باتیں بالکل سمجھ میں نہیں آتی ہیں نا، ان کو گناہ اور یہ وہ ساری باتیں سمجھ میں آئیں، ان کو سامنے پھر ہمارے مشائخ پھر ہارورڈ یونیورسٹی کی ریسرچ لا لا کر کے بیان کرتے ہیں، کیونکہ ان کا خدا کون ہے؟ ان کا خدا ہارورڈ یونیورسٹی ہے، ٹھیک ہے؟ تو پھر ہمارے مشائخ بات کرتے ہیں کہ دیکھو ہماری جو بات ہے نا وہ ہارورڈ یونیورسٹی کی بات سے بھی میچ کر رہی ہے، تو ہارورڈ یونیورسٹی کی ریسرچ ہی تم سن لو، ٹھیک ہے؟ لیکن مشائخ کا کام یہ تو نہیں ہے، ہارورڈ یونیورسٹی کی ریسرچ سے جوڑنا تو کام نہیں ہے ان کا، ان کا کام تو اللہ سے جوڑنا ہے. تو وہ جو یہ چائلڈ سائیکالوجی کی باتیں کر رہے ہوتے ہیں نا، یہ صرف ایز اے لاسٹ ریزورٹ کر رہے ہوتے ہیں، مجبوراً کر رہے ہوتے ہیں، ٹھیک ہے؟ تو اس وجہ سے یہ مت کہیے گا کہ جی حضرت جی بھی تو اس طرح کی باتیں کرتے ہیں. بھائی حضرت جی جو کرتے ہیں نا وہ کسی وجہ سے کرتے ہیں، اور وہ اصلا نہیں کرتے، وہ تو مجبوراً کرتے ہیں یہ والی بات، ٹھیک ہے نا؟ اصل کام کیا ہے؟ دید قصور، اللہ سے توبہ کرنا اپنے گناہوں کو، یہ ہے اصل کام، ٹھیک ہے؟ اگر کسی کو کوئی انکلیئر ہے بات تو اس کے اوپر پوچھ لیں. اچھا اس کے اوپر دوسرا سوال بھی، وہ دوسرا سوال بھی یہی تھا کہ کسی نے نا آج کل تو آپ کو پتہ ہے سوشل میڈیا کے اوپر ہر قسم کی چیزیں آتی رہتی ہیں، اور بڑے بڑے میسیجز اور نہ جانے کیا کیا سب کچھ آتے رہتے ہیں، تو کسی نے پھر یہ بھی بھیج دیا ان کو، بچوں کی ساری غلطیوں پر یہ پرنسپل اپلائی کرنا ہے. بالکل جی، ساری غلطیوں پر یہ پرنسپل اپلائی کرنا ہے 100%، ٹھیک ہے؟ اچھا پہلے یعنی یہ پرنسپل سب سے پہلے اپلائی کرنا ہے، اس کے بعد آگے بڑھیں گے، اس کے بعد دیکھیں گے کہ اور کیا کیا غلطیاں ہوئی ہیں.
ہے کہ بچے سے اور کیا غلطی ہوئی ہے. پہلے سب سے پہلے اپنے گریبان میں جھانک کر کے دیکھنا, یہ ہر غلطی کے اوپر اپنے گریبان میں پہلے جھانک کر کے دیکھنا ہوتا ہے. ٹھیک ہے. اچھا دوسری چیز, وہ بھی کسی نے میسج بھیج دیا, وہ کیا میسج تھا, وہ اس سے بھی زیادہ آگے بڑھ کر کے ماشاء اللہ, کہ وہ جو صاحب ہیں جنہوں نے ماشاء اللہ بڑی انٹلیکچوئل قسم کی ایک تحریر لکھ دی کہ بچوں کے جو ہے نا وہ لاشعور کے اندر جو ہے نا وہ ہمیں میسیجز ڈالنے چاہیے, اور وہ لاشعور میں میسج ڈالنے کا طریقہ کیا فرما رہے ہیں کہ بچے جب سو جائیں نا تو سونے کے بعد جو ہے ان کے کانوں میں جا کر کے ایسی باتیں کہیں, تم بہت اچھے ہو, تم ایسے ہو, تم بہت زبردست ہو, تم بڑے کام یہ پتہ, اور اٹھنے سے پہلے بھی ان کے کان میں جا کر کے باتیں ڈالیں. ٹھیک ہے. جب وہ اٹھے نہیں ہیں, سو رہے ہیں, تو ان کے کان میں جا کر کے جو ہے نا وہ آپ اس طرح کی باتیں کریں جس سے کہ ان کو ان کی پرسنالٹی جو ہے نا وہ بڑی یعنی اچھی ہو جائے وہ. ٹھیک ہے نا. اس طرح اس طریقے سے ان کے لاشعور میں میسیجز ٹرانسفر کریں. اور پھر آگے لکھتے ہیں کہ زبان سے کہنے کی بجائے زیادہ بہتر یہ ہے کہ اپنی دل کی توجہ, جس کو وہ کہتے ہیں ہارٹ انرجی, ٹھیک ہے, ہارٹ انرجی جو کہ ہمارے مشائخ کی بھی یہاں وہ توجہ جس کو کہا جاتا ہے, تو بچوں کے اوپر توجہ ڈالیں, دل کا کی توجہ ڈالیں ان کے اوپر. ٹھیک ہے. اور اس طریقے سے ان کو جو ہے نا وہ ان کے لاشعور کے اندر جو ہے وہ پیغامات ٹرانسفر کریں. تو جب یہ میں نے پڑھا تو اس کے بعد جو ہے وہ کسی مسلمان بندے کا نام لکھا ہوا تھا. ٹھیک ہے. تو میں نے کہا کہ اگر یہ مسلمان بندے کا نام نہیں لکھا ہوتا نا, میں کہتا ہے کہ یہ آرٹیکل کسی ہندو کا لکھا ہوا ہے, کسی ہندو کا لکھا ہوا یہ آرٹیکل ہے, کیونکہ اس پورے آرٹیکل کے اندر بھی کیا تھا, توجہ ڈالنا اور اللہ تعالیٰ اس میں سے بالکل غائب, توحید بالکل غائب اس پورے آرٹیکل میں سے, توحید غائب اور توجہ ڈالنے کی باتیں ہو رہی ہیں. بھائی توجہ ڈالنا جو ہے یہ ہندوؤں کے یہاں بھی ہوتا ہے. اس وہ واقعہ نہیں سنا کہ ہندو جوگی جو ہے وہ کس طرح سے توجہ ڈال رہا تھا مسلمان مقرر کے اوپر, رائٹ. تو ہندوؤں کے یہاں بھی توجہ ڈالنا ہوتا ہے, صحیح ہے, صرف مسلمانوں کے یہاں نہیں ہوتا, ہمارے مشائخ کے یہاں صرف نہیں ہے یہ توجہ ڈالنا, یہ ریلیجن سے انڈیپینڈنٹ قسم کی چیز ہے یہ. ٹھیک ہے. بہرحال تو بھائی سنت کدھر چلی گئی, سنت طریقے سے بچوں کی اصلاح نہیں کرنی, دور یعنی کوئی سونے کے بعد جو ہے ان کے کان میں باتیں ڈالو جا کر کے, اور اٹھنے سے پہلے ان کے کان میں جا کر کے باتیں ڈالو. جب وہ اٹھے ہوئے ہیں, جب وہ جاگے ہوئے ہیں, تو اس وقت کیوں نہیں یہ باتیں آپ ان کے کان میں ڈال سکتے ہیں, اس وقت کیوں نہیں, کیونکہ اس وقت جو ہے وہ تو بڑا مشکل کام ہے بھائی میرے لیے, رائٹ. میں اپنے غصے پہ کیسے قابو کروں گی, میں اپنی جو ہے وہ جو جن خرافات کے اندر انوالو رہتی ہوں میں اس پہ کیسے قابو کروں گی. تو جاگتے ہوا جو بچہ ہے نا, اس وقت تو میں کوئی اچھا میسج اس میں ٹرانسفر کر نہیں سکتی ہوں, تو جب وہ سو جائے تو اس وقت میں اچھے میسجز ٹرانسفر کروں جا کر کے اس کے اندر. بات سمجھ میں آ رہی ہے کیا کہنا چاہ رہے ہیں وہ حضرت؟ ٹھیک ہے. تو یہ میسجز جو ہے نا وہ ایک سے ایک جو ہے نا وہ واٹس ایپ کے اوپر چلتے رہتے ہیں, ہر چیز کے اوپر ہمیں یعنی پریشان نہیں ہو جانا چاہیے. اور وہ کیا کرنا چاہیے پھر, ہمیں اپنے اکابرین کے طریقے کو جو کہ سنت طریقہ ہے اس کو اپنی داڑھوں سے پکڑ کے رکھنا ہے. مشائخ کا طریقہ, اکابرین کا طریقہ, ٹھیک ہے. یہ جو ماڈرن اصلاح کے بہت سارے لوگ اس وقت سامنے آئے ہوئے ہیں, ماڈرن طریقے سے اصلاح, ٹھیک ہے, اور اس کے اندر بڑی زبردست باتیں ہوتی ہیں, بڑی زبردست باتیں ہوتی ہیں, ٹھیک ہے نا, اسی قسم کی کہ بچے کی سیلف ریسپیکٹ کو بچے کے اوپر آپ کو اعتماد کرنا چاہیے, بچے کی سیلف ریسپیکٹ پتہ نہیں کیا کیا بہت ساری چیزیں ہوتی ہیں, ٹھیک ہے. لیکن اس کے اندر اللہ کے حکم کو ماننا یہ نہیں ہوتا اس کے اندر. اسی وجہ سے آپ دیکھیں گے اس طرح کے جتنے پروگرامز ہوتے ہیں, لڑکے لڑکیاں ماشاء اللہ سب بھائی 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 بہن برابر برابر بیٹھے ہوئے ہوتے ہیں, کوئی پردہ کسی قسم کی کوئی چیز نہیں ہوتی, ٹھیک ہے نا. ایک بھائی صاحب بھی جو ہے وہ چاہے داڑھی والے لمبی سی داڑھی والے ہوں, وہ بھی جو ہے وہ اسی طریقے سے پارٹیسپیٹ کر رہے ہوتے ہیں جس طریقے سے ان کے برابر میں بیٹھی ہوئی بے پردہ بالکل ہی کھلی ڈھلی جو ہوتی ہے وہ لڑکی ہو جس طریقے سے پارٹیسپیٹ کر رہی ہوتی ہے اس پروگرام کے اندر, ٹھیک ہے. تو یہ ہمارے مشائخ کا طریقہ نہیں ہے, ٹھیک ہے نا, کیونکہ ہمارے مشائخ جو ہیں وہ باؤنڈ ہیں کہ اللہ تعالیٰ کی نافرمانی نہیں ہونی چاہیے. اللہ کی نافرمانی کے ساتھ جو ہے وہ آپ اللہ کو راضی نہیں کر سکتے, اللہ سے کنیکٹ نہیں ہو سکتے, ٹھیک ہے. اور ہمارا جو اصلاح ہے, اصلاح کا طریقہ جو یہ ایک جملہ یہاں پہ حضرت نے لکھا ہوا ہے, ٹھیک ہے, تبلیغ میں سب سے پہلی چیز توحید ہے, یعنی اللہ سے جوڑنا. اور جب آپ اللہ کی نافرمانی کر رہے ہوتے ہیں اور اس کے اوپر اصرار کر رہے ہوتے ہیں, یہ بھی یاد رکھیے گا,
اصرار کے ساتھ نافرمانی کر رہے ہوتے ہیں. یہ بات میں کیوں کہہ رہا ہوں؟ اس لیے کہ کبھی کبھی ایز این ایکسیپشن ہمارے مشائخ بھی اس قسم کے ماحول میں چلے جاتے ہیں جہاں پہ پردہ نہیں ہوتا ہے, لیکن وہ انکار کے ساتھ ہوتا ہے, اصرار کے ساتھ نہیں ہوتا. وہ ایز این ایکسیپشن ہوتا ہے, ٹھیک ہے؟ اس کو اب وہ رول بنا کر کے نہیں کہ ہم نے تو اسی طریقے سے کام کرنا ہے اصلاح کا, لڑکے لڑکیوں کو ساتھ بٹھا کر کے کام کرنا ہے اصلاح کا, نہیں. ان کو وہ ایک خاص ایکسیپشن موقع کے اوپر اس طرح سے گئے ہوئے ہوتے ہیں, ورنہ انہوں نے اس طرح سے کام نہیں کرنا ہوتا. ورنہ ان کا کام جو ہے وہ مردوں میں ہوتا ہے, عورتیں پردے میں ہوتی ہیں, ٹھیک ہے؟ چاہے وہ برقعے کا پردہ ہو, چاہے وہ دیوار کا پردہ ہو, چاہے وہ انٹرنیٹ کا پردہ ہو, جیسا بھی پردہ ہو, پردہ ہونا ضروری ہے. یہ ہے سنت طریقہ اصلاح کا. بات سمجھ میں آ رہی ہے؟ تو کتنا فرق ہے ان دونوں طریقوں کے اندر. ایک توحید والا طریقہ ہے, ٹھیک ہے, اور دوسرا سیکولر طریقہ ہے اصلاح کا, ٹھیک ہے. کین وی پیرنٹس ٹیک دس ایز اے لرننگ کرو, یعنی پہلے آپ ادھر جائیں, پھر وہاں سے سیکھیں, اس کے بعد پھر جو ہے وہ کرو گھوم کر کے آپ واپس آئیں, یہ کہنا چاہ رہی ہیں یا اس کو ایکسپلین کریں؟ If kids are lazy in studies, it's also same issue. Means at that age we were not lazy. We are lazy now due to these kids. بھائی یہ جو انہوں نے لکھا ہے نا, آپ ایسی چیزیں لکھتی ہیں, اب میرے پڑھنے سے کسی کے سمجھ میں بھی نہیں آئے گا کہ آپ نے لکھا کیا, سوال کیا ہے آپ کا. ایک کام کرتے ہیں, پہلے بھی سوچا تھا کہ اپنی طرف سے, تاکہ کسی کو پتہ نہ لگے کہ کس نے سوال کیا ہے, میں اس کو چیٹ ونڈو کے اوپر کاپی کر دیتا ہوں, ٹھیک ہے, تاکہ باقی لوگ بھی پڑھ لیں. کہ اف کڈس آر لیزی ان اسٹڈیز اٹس آلسو سیم ایشو, یعنی وہ مینس ایٹ دیٹ ایج وی آر ناٹ لیزی, وی آر لیزی ناؤ ڈیو ٹو دیز کڈس. کہنا یہ آپ کیا اس کو جھوٹ کے ساتھ ٹائی اپ کر رہی ہیں کہ بچے جو جھوٹ بولتے ہیں تو وہ اس لیے جھوٹ بولتے ہیں کیونکہ ہم جھوٹ بولتے ہیں, تو اس کا مطلب یہ ہے کہ اگر وہ اسٹڈیز کے اندر لیزی ہیں تو وہ بھی اس وجہ سے لیزی ہیں کیونکہ ہم بھی لیزی تھے, یا ہم بھی لیزی ہیں اس وجہ سے وہ لیزی ہیں, یہ کہنا چاہ رہی ہیں آپ؟ آپ کا سوال اگر ایسا ہی ہے تو اچھا. پہلی بات تو اس میں یہ ہے کہ اس ٹاپک پہ آپ سے ایکچولی پہلے بھی بات ہو چکی ہے, ٹھیک ہے. وہ کیا ہے کہ یہ جو اسکولس کے اندر اسٹڈیز والا سسٹم ہے نا, یہ سسٹم ہم نے اچھا خاصا اپنا معبود بنا لیا ہے. اچھا خاصا اسکول کی اسٹڈیز والے کانسیپٹ کو ہم نے بہت زیادہ سر پہ چڑھا لیا ہے, بہت زیادہ اس کو جو ہے نا ضرورت سے زیادہ اہمیت دینی شروع کر دی ہے, ٹھیک ہے. تو اس کو ہم نے, یعنی اسٹڈیز کے اندر بندہ بچہ اگر لیزی ہوتا ہے تو ہم اس کو شاید جھوٹ بولنے سے زیادہ بڑا گناہ سمجھ رہے ہوتے ہیں, رائٹ, یا بچہ کوئی اور کیا غلط کام کر سکتا ہے, یعنی گناہوں سے زیادہ بڑا گناہ سمجھ رہے ہوتے ہیں ہم. اسٹڈیز نہیں کر رہا میرا بچہ, اس کے اندر لیزی ہے, رائٹ, یہ کیسے ہو سکتا ہے؟ میں تو یہ گناہ نہیں کرتی تھی جب میں بچی تھی, میں تو یہ گناہ نہیں کرتی تھی, میرا بچہ پھر یہ گناہ کیوں کر رہا ہے؟ میں نے تو ایسا نہیں کیا, میرے تو اے گریڈز آیا کرتے تھے. اور ظاہر ہے اے گریڈز کی وجہ سے ہمارے پاس کنفرم ثبوت بھی ہوتا ہے کہ ہم اسٹڈیز میں لیزی نہیں تھے, ٹھیک ہے. تو وہ گناہ جب میں نے نہیں کیا تو وہ گناہ میرا بچہ کیسے کر رہا ہے؟ تو یہ اسرشن ہی غلط ہے, یہ اسرشن ہی غلط ہے, ٹھیک ہے. اس جو اسکول کی اسٹڈیز ہوتی ہیں اس کو سمجھنے کی کوشش کریں. یہ اسکول کی اسٹڈیز جو ہوتی ہیں نا, یہ بچے کے لیے کامیابی اور ناکامی کا معیار نہیں ہے, صحیح ہے. اس کو اتنی امپورٹنس مت دیں, ٹھیک ہے, مت دیں اس کو اتنی امپورٹنس. یہ بہت زیادہ آپ اپنے بچوں کا نقصان کر رہی ہیں اس طریقے سے. پہلی بات یہ کہ ہر بچہ جو ہوتا ہے وہ اللہ تعالیٰ نے کتابی کام کے لیے نہیں پیدا کیا ہوتا. ہر ایک کے اپنا مزاج ہوتا ہے, اپنی صلاحیتیں ہوتی ہیں, وہ الگ ہوتی ہیں ہر ایک سے. اور کتاب کو غور سے بیٹھ کر کے پڑھنا اور اس کے اندر اچھا پرفارم کر کے اچھے مارکس لے کر کے آنا, یہ ہر ایک کے اندر یہ صلاحیت ہوتی ہی نہیں ہے. جبکہ یہ اسکول سسٹم جو ہے یہ ہر ایک بچے کو ایک ہی چھڑی سے ہانکنا سکھا رہا ہوتا ہے,
اور کر رہا ہوتا ہے, ایک ہی چھڑی سے ہر بچوں کو ہانکنا ہے. یہ غلط کر رہے ہوتے ہیں, بہت غلط کر رہے ہوتے ہیں, یہ آپ کے بچے کو نقصان پہنچا رہے ہوتے ہیں, اور آپ ان کی ہاں میں ہاں ملا کر کے ان کو اسسٹ کر رہی ہوتی ہیں اپنے بچے کو نقصان پہنچانے میں. تو خدا رہا اسکول کی اسٹڈیز کو جو ہے وہ اتنا زیادہ امپورٹنس نہ دیں کہ آپ اپنے بچے کا نقصان کرنے کے مرتکب ہو رہی ہو, ٹھیک ہے؟ اتنا اپنے اعصاب کے اوپر سوار نہ کریں کہ بچہ اگر گریڈز اچھے نہیں لے کر کے آ رہا ہے اور کوئزز کے اندر اس کے اچھے نہیں ہو رہے ہیں تو اس کا مطلب یہ کہ میرا بچہ جو ہے وہ بس کسی کام کا نہیں ہے اور کچھ نہیں کر سکے گا اس دنیا کے اندر. بالکل بھی نہیں, ایسا ہرگز ہرگز نہیں. اور یہ میں دینی ایسپیکٹ سے بھی نہیں بتا رہا, دنیاوی ریسرچز کی بنیاد پر بھی بتا رہا ہوں, ٹھیک ہے؟ تو ایک تو یہ مسئلہ ہے کہ آپ جس کو گناہ سمجھ کیوں نہیں ہے اس بات کو کہ وہ اچھا پرفارم نہیں کر رہا ہے اس کے اندر, ٹھیک ہے؟ تو اس پورے کانسیپٹ کو ری ایویلیویٹ کرنے کی ضرورت ہے, اس کو اس طرح سے مت دیکھیں. تو بھائی ہم بات کر رہے تھے گناہ کی, بات کر رہے تھے ہم یہاں پہ اسکول کی اسٹڈیز کی بات ہی نہیں کر رہے تھے. آپ کا تو بالکل ایک ڈفرنٹ قسم کا مسئلہ ہے, ٹھیک ہے؟ انکنٹرولڈ غصے کا علاج کیا ہے؟ بھائی روحانی بیماری ہے, بیماری کا علاج کیسے کرتے ہیں؟ دوائی استعمال کر کے کرتے ہیں ڈاکٹر کے بتائے ہوئے طریقے کے مطابق, ٹھیک ہے نا؟ اور جو کیا کہتے ہیں جو پرہیز بتاتے ہیں تو ان پر ان چیزوں میں پرہیز کرتے ہیں. اب اس کو یہاں پہ بیٹھ کر کے آپ کو پورا تو نہیں, اس کے اوپر تو پورے پہ بیانات بھی موجود ہیں اور مراقبے کے اسباق بھی موجود ہیں اور پرہیز بھی موجود ہے, یہ سب کچھ. اچھا آخری بات, کیونکہ ٹائم ختم ہو چکا ہے تو یہ عاجز کر کے پھر ویسے تو ایک اور میسج بھی آیا ہے اس کو بھی پڑھ لوں گا, لیکن آخری بات یہی ختم کروں گا کہ بھائی ایکچولی پچھلی کلاس میں بات ہوئی بھی ہے کہ اللہ تعالیٰ نے ہمارے حضرت مولانا پیر ذوالفقار احمد نقشبندی سے ایک یونیک کام کروایا ہے جو کہ ان کے شیخ سے نہیں کروایا, ان کے شیخ سے نہیں کروایا, ان کے شیخ سے نہیں کروایا. کیا ہے وہ یونیک کام, ذرا بتا دیں پلیز. بکس, کتابیں لکھوانا, رائٹ؟ تو وہ کتابیں کس لیے لکھوائی ہیں اللہ تعالیٰ نے حضرت جی سے؟ اگر آپ کبھی پڑھیں گی نہیں, اس کے اندر چیزیں لکھی ہوئی ہیں, رائٹ؟ ان کو پڑھیں پھر آپ پوچھیں ان کو. آپ لوگ بالکل بھی نہیں پڑھ رہے ہوتے ہیں, بالکل پتہ نہیں ہوتا ہے. مثال کے طور پر علاج کروانا ہے نا, تو اب ڈاکٹر کے ساتھ کرنا کیا ہے, ڈاکٹر سے کیسے انٹریکشن ہوتی ہے, یہ کسی کو نہیں پتا اور کسی کو فکر بھی نہیں ہے اس بات کی, ٹھیک ہے؟ کہ ڈاکٹر صاحب سے کیسے فائدہ اٹھانا ہے. تو جب آپ کو ڈاکٹر صاحب سے کوئی فائدہ اٹھانے کا طریقہ نہیں آتا, ڈاکٹر صاحب سے انٹریکشن کا کوئی طریقہ نہیں آتا, تو پھر آپ کا علاج کیسے ہوگا؟ نہیں ہو سکتا علاج, ٹھیک ہے؟ تو بھائی حضرت سے اللہ تعالیٰ نے لکھوایا ہے نا, تو ان چیزوں کو کم از کم پڑھ لیں. اور بے شک وہ جب آپ پڑھیں گی تو مجھے پتا ہے کہ وہ سمجھ میں نہیں آئیں گی, بلکہ کچھ چیزوں کو پڑھ کر کے تو شاید دماغ ہی گھوم جائے ایک دم ہی, آنکھوں کے سامنے جو ہے وہ شاید وہ یعنی تارے نظر آنے شروع ہو جائیں. تو اس موقع کے اوپر آپ پوچھیں کہ بھائی اس کا مطلب کیا ہے, میں کیسے کروں اس چیز کو جو کہ حضرت نے یہاں پہ لکھی ہے, ٹھیک ہے؟ تو ان کتابوں کا فائدہ اٹھائیں نا, انٹرنیٹ پہ بھی موجود ہیں اور اگر گھر پہ موجود ہیں تو اور زیادہ اچھی بات ہے. کبھی کبھی تھوڑا تھوڑا کر کے آدھا آدھا پیج روز کے حساب سے پڑھ لیں, آدھا پیج پڑھنا ہی جو ہے وہ کافی ہو جائے گا روزانے کے حساب سے اگر پڑھ لیں نا. اگر بچہ زیادہ انٹرسٹ نہیں دکھاتا اسکول کے پڑھنے میں تو ہمیں اپریشیٹ نہیں کرنا چاہیے کہ مارکس اچھے لاؤ وغیرہ. نہیں جی, یہ مارکس لانا جو ہے نا اس کو کرائٹیریا مت بنائیں اپنے بچوں کی کامیابی کا, اور بچوں کو نا اس طریقے سے سائیکولوجیکلی ٹارچر مت کریں, ٹھیک ہے؟ اس کانسیپٹ کو ظاہر ہے ابھی پورا میں کور نہیں کر سکتا, اس کانسیپٹ کو ذرا سمجھنے کی ضرورت ہے کہ بچوں کو کیسے انکریج کرنا ہے اور پڑھائی کے اندر نا ان کو یعنی یہ ایک فل کمپلیٹ ٹاپک ہے, انشاءاللہ اس کے اوپر پھر کبھی بات کریں گے. ویسے آپ کو کچھ پڑھنے کے لیے چھوٹی موٹی چیزیں کبھی کبھی آپ کو بھیجتے رہتے ہیں تو ان کو بھی غور سے پڑھا کریں. اچھا آداب شیخ, فار ایگزامپل ڈاکٹر کے آداب, ٹھیک ہے؟ تو اس میں ایک بات ابھی ذہن میں آتی ہے جو کہ کیا کر رہے ہیں ہم لوگ, ٹھیک ہے؟ آپ لوگوں کو میسیجز بھیجے جاتے ہیں, ٹھیک ہے؟ تو بھائی جو بھیجے جا رہے ہیں تو کسی وجہ سے بھیجے جا رہے ہیں نا, آپ کو خاص کر کے بھیجے جا رہے ہیں نا میسیجز. ہم لوگ جو ہیں وہ ان میسیجز کو پڑھتے ہی نہیں ہیں, ٹھیک ہے؟ یعنی یہ تو ناؤز خیر بڑی مثال تو اپنی جگہ پہ رہنے دیں اس کو, لیکن جو آپ کو حل بتایا جا رہا ہے اس حل کو جو ہے وہ ایسے تیزی سے پڑھتے ہیں کہ اس میں جو ایک اہم بات لکھی ہوئی ہوتی ہے وہ سرپے سے گزر جاتی ہے, ठीक है, या ये कि जो उसको पढ़ तो लेते हैं लेकिन फिर उसके बाद इतने सारे व्हाट्सएप ग्रुप्स को सब्सक्राइब किया हुआ होता है और इतने सारे लोगों के साथ जो है वो चैटिंग चल रही होती है, और फिर उसके अलावा फेसबुक के ऊपर अलग टाइम लग रहा होता है और फलानी जगह पे अलग टाइम लग रहा होता है कि वो जो डॉक्टर साहब ने एक चीज भेजी थी भाई आपके मसले का हाल इस तरीके के अंदर है, तो वो तो आपके कहीं आएगा ही होगी, इधर इधर उधर चली गई, फिर वो तो फिर आपके जहन में ही नहीं है कि वो आप कि क्या आपको बताया गया था करने के लिए। तो अब इस तरीके का एटीट्यूड रखेंगे तो फिर कैसे इलाज होगा? अनकंट्रोल्ड गुस्से का या अनकंट्रोल्ड शहवत का, मर्दों के अंदर शहवत का मसला, तो अनकंट्रोल्ड शहवत का मसला कैसे कैसे हल होगा फिर, राइट? या तकब्बुर का मसला कैसे हल होगा जब इस तरीके से दवाई के साथ करेंगे? भाई दवाई लेकर के तो आ जाऊं मैं, बड़े बहुत बड़े अच्छे डॉक्टर थे उनके साथ दवाई लेकर के आ गया, फिर दवाई मैंने जो रखी है ना उसके बाद तो मैं इतना काम काज के अंदर मसरूफ हुआ हूँ कि उस दवाई की तरफ तो मेरी तवज्जो ही नहीं गई, तो फिर आपका इलाज कैसे होगा, बीमारी कैसे दूर होगी, राइट? हजरत बच्चे अगर अपनी गलती या कुछ या सच को बता दें लेकिन साथ ये भी कहें कि डांटेंगी नहीं, क्या करना चाहिए? भाई इतना माशाल्लाह मासूम प्यार से वो बोल रहा है कि आप डांटेंगी तो नहीं, वो सच सच आपको बता रहा है, तो आप उसको समझाएं ना कि बेटा बहुत अच्छा काम आपने किया कि आपने सच बता दिया, और सच बोलने के ऊपर जो है ना वो अगर हमने डांटना होता भी ना तो अब हम आपको नहीं डांटेंगे, लेकिन समझाना तो हमारी ज़रूरत है ना, बताना तो है ना कि भाई ये जो आपने काम किया इससे आपको ये नुकसान होगा, और आइंदा अगर आप करेंगे ना तो फिर आप तैयार रहिएगा कि आइंदा आपको फिर डांट भी पड़ सकती है, या खुदा ना खासा आपको खुद ही कोई तकलीफ पहुंच जाएगी। ठीक है, अल्लाह ताला देखें, कल मेरा बेटा उसने एक गलत काम किया, गिर पड़ा और अच्छी खासी उसको चोट आई, ठीक है, तो उसको जाकर के मैंने ना तो मारा ना मैंने बहुत ज़्यादा डांटा, लेकिन दबे दबे अल्फाज में बहुत कुछ समझाया उसको, ठीक है, तो बाद में अल्हम्दुलिल्लाह वो इंशाल्लाह उम्मीद है कि आइंदा नहीं करेगा, वादा तो किया उसने, ठीक है, तो इस तरीके से आप समझाएं उसको, बच्चों को जाकर के और चीज़ें यानी रिमाइंड करवाएं। तबलीगी जमात में भी लोगों की इस्लाह होती है, अब्दुल राफे, बुरे बुरे लोग, अच्छा ये इस मसल का हिस्सा था, चले, बुरे बुरे लोग चेंज हो जाते हैं, ड्रग एडिक्ट्स, रॉबर्स एक्सेट्रा। जी बिल्कुल, तबलीगी जमात में लोगों की इस्लाह होती है, तो तबलीगी जमात को किसने बुरा कहा है, गलत कहा है, ठीक है, लेकिन जो हमारे बहुत बड़े मशायख गुजरे हैं, एक को मैं कोट करता हूँ, हजरत जवार अली शाह साहब रहमतुल्लाह अलैह, जवार हुसैन शाह साहब रहमतुल्लाह अलैह, ये कराची में होते थे और इनका मकबरा भी यानी कब्र इनकी जो है वो आपके घर के बहुत करीब पापोश नगर के कब्रिस्तान में भी है। बहुत यानी ऐसे थे कि इनकी बुजुर्गी और अल्लाह के साथ इनका जो ताल्लुक था उसके ऊपर हमारे मशायख में किसी को भी एतराज़ नहीं है, बिल्कुल पक्के, ठीक है। उनके अल्फाज क्या थे कि तबलीगी जमात से जो इस्लाह होती है ना ये बैरूनी इस्लाह होती है, ठीक है, यानी जाहिर इंसान का जो है वो बदल जाता है, बहुत बेहतरी आ जाती है, लेकिन जो उसके रूहानी अमराज होते हैं ना वो रूहानी अमराज जो हैं वो इस तरीके से नहीं जाते, ठीक है, तो रूहानी अमराज का इलाज जो होता है उसके लिए फिर आपको यू हैव टू गो वन स्टेप अहेड, ठीक है, तो ये बड़ों की कही हुई बात है और वो जो कहते हैं बात को तो वो अंदर बाहर देख कर के कहते हैं ना, लोगों को उन्होंने देखा होता है, बहुत ज़्यादा उनके पास एक्सपीरियंस होता है लोगों के साथ डील करने का, और वो किसी बुनियाद पर ही ऐसी बातें कर रहे होते हैं। बहरहाल एक होती है आफाकी इस्लाह, बैरूनी इस्लाह, ठीक है, और एक होती है अनफसी इस्लाह, अंदर की इस्लाह, ठीक है, तो अंदर की इस्लाह करना भी ज़रूरी है, क्योंकि अगर ऊपर से अमराज दूर हो गए, तरीके चेंज हो गए, लेकिन अंदर जो ट्यूमर है, ट्यूमर अंदर बाकी रहा तो वो ट्यूमर जो है वो थोड़े दिन के बाद दोबारा से बड़ा होना शुरू हो जाता है, ठीक है, ये बात तो पता ही, आजकल कैंसर का मर्ज कितना आम हो चुका है, तो ट्यूमर वाले कॉन्सेप्ट से सभी वाकिफ हैं। तो ये रूहानी बीमारियाँ ट्यूमर की तरीके से होती हैं, ये बाहर से सिम्टम्स दूर करने की वजह से ये ट्यूमर दूर नहीं हो जाते। क्या मैं हकीकतन बच्चों का, क्या माएँ हकीकतन बच्चों का मिजाज समझती हैं? डिपेंड करता है कि माँ की अपनी समझ और इल्म कितना है, ठीक है, माँ इखलास वाली होती है, मोहब्बत वाली होती है और रहमत वाली होती है, लेकिन इल्म वाली तो नहीं होती ना, ठीक है, हाँ बच्चों के बारे में उसको अच्छा खासा इल्म होता है, लेकिन बच्चों के मिजाज में कौन सा मिजाज पॉजिटिव है, कौन सा नेगेटिव है, किस मिजाज को जो है वो किस तरीके से आप पॉजिटिव की तरफ ला सकते हैं, किसकी नेगेटिविटी को कैसे आप डिक्रीज कर सकते हैं, ये इल्म जो है ये एक्वायर्ड इल्म होता है, جو کہ حاصل کرنا پڑتا ہے. یہ اپنی محبت کی وجہ سے پیدا نہیں ہو جاتا, یہ والا علم کہ اپنے اندر بچے کی محبت ہے تو اس وجہ سے وہ پیدا ہو جائے گا, رائٹ؟ نہیں, یہ ایکوائرڈ علم ہے. یہ ٹیچر سے جو علم کے سورسز ہوتے ہیں, جو بھی طریقے ہیں ان کے سورسز جن میں کتابیں بھی آتی ہیں, ٹھیک ہے, تو ان سے ان کو ایکوائر کرنا پڑتا ہے تاکہ پھر آپ مزاج کو جو ہے نا وہ صحیح سے سمجھ سکیں اور اس کو صحیح طریقے سے چینل بھی کر سکیں, ٹھیک ہے. اپنی اسپیشلی جو اپنی استانیہ ہوتی ہیں یا اپنے جو مشائخ ہوتے ہیں یا ان کے جو ساتھ ان کی ماشاء اللہ اہلیہ محنت میں لگی ہوئی ہیں, تو ان سے ان باتوں کو سیکھتے رہنا چاہیے. ایررلیونٹ بات ہے جمعے کے خطبہ ہر مسجد میں. اچھا, بس اللہ رحم کرے, جو آپ نے بات لکھی ہے نا بس اللہ تعالیٰ آسانی فرمائے, کیونکہ یہ بڑا عجیب معاملہ ہوا ہے اس ہفتے. خیر, اس کو یہاں کلاس میں ڈسکس نہیں کیا جا سکتا, تو ٹائم کافی اوور ہو چکا ہے, تو کلاس ختم کرتے ہیں. السلام علیکم ورحمۃ اللہ.